خامشی بے سبب نہیں ہوتی، درد آواز چھین لیتا ہے۔
خامشی بے سبب نہیں ہوتی، درد آواز چھین لیتا ہے۔ درد جب ناقابل برداشت ہو جائے تو انسان چیختا ہے، یہ انسانی جبلت ہے۔ ظلم جب حد سے بڑھ جائے تو احتجاج جنم لیتا ہے کہ یہ انسان کی فطرت ہے۔ مگر کبھی کبھی درد کا، احتجاج کا ایک اور روپ بھی سامنے آتا ہے، چپ کا، سناٹے کا، خاموشی کا۔ ایسی خاموشی جو ہزار چیخوں سے زیادہ بلنگ بانگ ہوتی ہے، سناٹے کو چیرنے والی خاموشی۔ پروین بی بی کی خاموشی بھی ایسی ہی کانوں کے پردے پھاڑنے والی خاموشی ہے۔ آج قید کہانی میں ہم آپ کی ملاقات پروین بی بی سے کرائیں گے۔ خاموشی خود اپنی صدا ہو، ایسا بھی ہو سکتا ہے۔ سناٹا ہی گونج رہا ہو، ایسا بھی ہو سکتا ہے۔ لاہور کے دماغی امراض کے ہاسپٹل میں ایک قیدی عورت گزشتہ 10 سال سے داخل ہے۔ وہ سزائے موت کی قیدی ہے جس کی اپیلیں ہائی کورٹ اور سپریم کورٹ سے مسترد ہو چکی ہیں۔ پروین گزشتہ 20 سال سے خاموش ہے۔
پروین، پروین سن تو سہی، کیسی ہو؟ اچھی ہو ہیں؟ آج تو بڑی پیاری لگ رہی ہو، ویسے نہ نیلے رنگ کا سوٹ تمہیں بڑا ہی سوٹ کرتا ہے، شرما رہی ہو؟ سو سویٹ۔ سویٹ کا مطلب ہے بہت پیاری۔ ہاں ہاں تم، اور کیا میں؟ ویکھے نا، آج تمہاری بہن آ رہی ہے، ملاقات کا دن ہے نا۔ لو دسو، منہ کیوں بنا لی ہے؟ اس بار اچھی طرح سے ملنا اسے، پچھلی بار تو نے ملنے سے انکار کر دیا تھا۔ اچھا میں نا اب چلتی ہوں، میں ملازمہ سے کہتی ہوں تمہاری کنگھی کر دے، اچھی طرح سے تمہارے بال سنوار دے۔ اچھا پھر خدا حافظ۔
خدا ایسی بہنیں دشمنوں کو بنا دے۔
کچھ کہا تم نے؟ نہیں، مجھے لگا کہ تم نے کچھ کہا ہے، پر تم تو کچھ بول ہی نہیں سکتی۔
پروین کا تعلق وسطی پنجاب کے ایک غریب گھرانے سے تھا۔ اس کا باپ ایک مزدور تھا اور ماں اس کے بچپن میں ہی فوت ہو گئی تھی۔ حالات کی وجہ سے پروین کو گھروں میں کام کرنا پڑتا تھا۔ وہ کچھ عرصے سے زمیندار سلطان محمد کے گھر کام کر رہی تھی۔ اس کی بیوی سکینہ اس کے کام سے خوش تھی، اور اس کے 5 بچے بھی پروین سے مانوس ہو گئے تھے اور اس کے ساتھ کھیلتے تھے۔
لک چھپ جانا مری کا۔
چل پروین، کام ختم کر لے، سلطان کے آنے کا وقت ہو رہا ہے، اور تو باتیں ذرا کم کیا کر، اور چھوڑ دے اب یہ کھیل کود، برتن کون دھوئے گا؟ میں
ابھی کر دیتی ہوں بی بی۔
پروین میرے لیے لسی لا فٹافٹ۔
آج دیر سے آئے ہیں آپ، خیریت تھی؟
بس وہی زمین کا جھگڑا، قاسم اور خدا بخش نے روک لیا تھا، تمکیاں دے رہے تھے کہ میں ابائی زمین پر اپنے حق سے دستبردار ہو جاؤں۔
مگر وہ زمین تو آپ کا حق ہے۔
بڑے لالچی لوگ ہیں، پولیس افسروں اور باثر لوگوں کے ساتھ تعلقات ہیں ان کے، مجھے ڈر ہے کسی جھوٹے مقدمے میں پھنسا نہ دیں۔
رب خیر کرے گا جی، بس آپ اکیلے نہ جایا کریں کہیں،
لسی لے لیں صاحب جی۔
سلطان محمد کو اپنے لالچی اور با اثر رشتے داروں کی نیتوں میں فتور کا تو اندازہ ہو گیا تھا، مگر یہ اس کے وہم و گمان میں بھی نہ تھا کہ زمین ہتھیانے کے لیے وہ ایسا خوفناک منصوبہ بنائیں گے جو اس کی، اس کے خاندان اور ساتھ ساتھ پروین کی زندگی کو ہمیشہ ہمیشہ کے لیے برباد کر دے گا۔ 28 جولائی 1989، سلطان محمد حسب معمول گھر سے باہر اپنی زمین پر سویا ہوا تھا۔ صبح گھر پہنچا تو جیسے قیامت آ کے گزر چکی تھی۔
کیا ہوا؟ تم سب لوگ یہاں جمع کیوں ہو؟
سلطان، تمہاری بیوی کو کسی نے جان سے مار دیا ہے۔
کیا؟ سکینہ کو؟ میرے بچے کہاں ہیں؟ کہاں ہیں میرے بچے؟
تیرے بچوں کو بھی ان سنگ دلوں نے جان سے مار ڈالا ہے۔
کیا؟ میرے بچوں کو بھی؟ سب کو؟
ہاں سب کو، کوئی نہیں بچا۔
میرا سارا گھر ختم کر دیا ظالموں نے، میں انہیں نہیں چھوڑوں گا، میں جانتا ہوں یہ ظلم کس نے کیا ہے۔
ارے پولیس آ گئی۔
ہٹو، ہٹ جاؤ، سلطان محمد کدھر ہے؟ ہاں سلطان، یہ کیا واقعہ ہوا ہے؟
تھانے دار صاحب، میرے بچوں کو، میری بیوی کو ظالموں نے قتل کر دیا ہے۔ میرے ساتھ بہت ظلم ہوا ہے تھانے دار صاحب،
दुश्मनों ने मुझे बर्बाद कर दिया।
बच्चों की लाशें गिन रफीक, पांच ही है ना?
जी पूरे पांच है सर जी।
हाँ तो सुल्तान मोहम्मद, दुश्मनी अगर तुमसे थी तो तुझे क्यों छोड़ दिया और तेरे बीवी बच्चों को कत्ल कर दिया, है ना जी? बात
क्या मतलब जी?
मतलब अभी पता चल जाएगा। वो लड़की किधर है?
कौन लड़की?
वही लड़की जिसके साथ तुम शादी करना चाहते थे, जिसकी खातिर तुमने ये सारे कत्ल किए हैं।
आप क्या कह रहे हैं थानेदार साहब? ऐसा खौफनाक इल्जाम न लगाएं मुझ पर।
हमें पहले इत्तला थी कि तुम ये मंसूबा बना रहे हो बीवी बच्चों को रास्ते से हटाने का। चलो हमारे साथ।
आप ऐसी ज्यादती ना करें, मुझे अपनी बीवी और बच्चों के कफन दफन का इंतजाम तो करने दे।
ओए वो सारा इंतजाम हो जाएगा, अभी तो हमें तुमसे तफ्तीश करनी है। ओए वो मिली है इसकी शरीक मुजरिम?
वो फरार हो गई है सर।
ओए ढूंढो उसे और पेश करो, चलो।
जी मुझे तो छोड़े सर।
सुल्तान मोहम्मद के बकौल उसके दुश्मनों ने जमीन पर कब्जे की खातिर उसे और उसके वारसों को रास्ते से हटाने के लिए एक शैतानी स्कीम तैयार की थी कि सुल्तान मोहम्मद ने परवीन से शादी करने के लिए अपनी बीवी सकीना और पांच बच्चों को कत्ल किया था और इस जुर्म में परवीन बराबर की शरीक थी। दुश्मनों का मंसूबा ये था कि उसके वारिस तो खत्म हो चुके थे, सुल्तान खुद कत्ल के इल्जाम में फांसी लग जाएगा। चंद रोज बाद परवीन भी गिरफ्तार कर ली गई। इस खौफनाक वाकये का उसके जहन पर गहरा असर हुआ था।
सर पकड़ी गई आखिर, हमसे कितनी देर छुप सकती थी?
शाबाश, कहाँ से मिली है?
मजार के पास वाली झाड़ियों के पास बैठी थी सर, भागने की कोशिश भी नहीं की, चुपचाप साथ आ गई है।
अरे बेवकूफ, कुछ बरामदगी भी डाली है?
सर जी इनके घर में तो कुछ है भी नहीं बरामद करने वाला, बस ये कपड़े मिले हैं वो भी पुराने से।
ओए उल्लू के पट्टे, अगर ये कत्ल के वक्त वकूए पे मौजूद थी तो इसका सबूत भी चाहिए, इन कपड़ों पे तो खून भी नहीं लगा हुआ।
समझ गया सर।
और मलक साहब को इत्तला कर।
लो जी मलक साहब आप आ गए। सलाम मलक साहब।
तफ्तीश टिका के करनी है थानेदार साहब, अगर ये इतराफ जुर्म करेगी तो सुल्तान मोहम्मद के खिलाफ केस साबित होगा और अपने अंजाम को पहुंचेगा, क्या समझे? ओ ये लो रख लो। ओ इससे तुम्हें केस समझने में मदद मिलेगी।
और फिर तो जैसे बेचारी परवीन पर जुल्म के पहाड़ टूट पड़े, कई रोज उसे बदतरीन तशद्दुद का निशाना बनाया गया।
करती है इतराफ।
ओ बीबी बहुत कुट खा लिए तूने, अब खुद पर और जुल्म ना कर और जो SHO साहब कहते हैं मान जा।
बोल, तूने ही सुल्तान मोहम्मद के लिए शर्त रखी थी कि वो अपने बीवी बच्चों को खत्म करे, यही बात थी ना? तूने ही ला के दी थी उसे वो नशे वाली दवा और तूने ही खाने में मिलाई थी। बोल।
साहब जी मेरा इस कत्ल से कोई ताल्लुक नहीं और ना ही सुल्तान मोहम्मद से। मैं तो ऐसे खौफनाक जुर्म का सोच भी नहीं सकती जी। मैं बेकसूर हूँ साहब, बेकसूर।
हमारे पास सब रिपोर्ट है, तुझे एक बाले जुर्म करना ही पड़ेगा वरना मैं तुम्हें जान से मार दूंगा।
बेवकूफ औरत, क्यों जान की दुश्मन बनी है? एक बाले जुर्म कर ले तो इस मार से बच जाएगी, फिर आला अदालत के सामने मुकर जाना।
अंगूठा लगा इस बयान पे, लगा अंगूठा।
लगाती हूँ अंगूठा, मुझे उतार दे, मुझे मुझे और ना मारे।
चल मान गई है, इसे उतार दे पंखे से।
जी, अरे अरे ये तो बेहोश हो गई। परवीन, ओ परवीन,
इसका अंगूठा तो पकड़, स्याही मल और यहाँ लगा। हाँ
साहब जी इसकी हालत ठीक नहीं है, ये हमारे पर ही ना पड़ जाए।
इसे अस्पताल भेज दो, मैं मलक साहब को इत्तला करता हूँ।
परवीन के बाप के बकौल 4 दिन परवीन हॉस्पिटल में रही, फिर होश आने पर उसे जेल भिजवा दिया गया। अदालत में परवीन के वकील ने वाजिया किया कि उससे तशद्दुद के जरिए एतराफ़ जुर्म कराया गया था, मगर इस एतराज़ को रद्द कर दिया गया। सेशन कोर्ट 1991, परवीन को सुल्तान मोहम्मद के साथ साथ सजाए मौत सुना दी गई। परवीन बदतरीन तशद्दुद सहने के बाद खामोश थी, फिर ये इंकशाफ हुआ कि उसने बोलना यकसर छोड़ दिया है। बातूनी परवीन गुंगी हो गई थी।
इसके वोकल कोड या जुबान में तो कोई खराबी या जख्म नहीं है।
डॉक्टर साहब तो फिर मेरी बहन बोल क्यों नहीं सकती? परवीन कुछ तो बोल।
मेरे ख्याल में पुलिस स्टेशन में तफ्तीश के दौरान इसे शदीद ज़हनी सदमा पहुंचा है, जिसकी वजह से इसकी आवाज़ चली गई है।
खामोशी बे सबब नहीं होती, दे दे आवाज़ छीन।
پروین کے خاندان والوں کا اصرار ہے کہ اس کا ان قتلوں سے کوئی تعلق نہیں تھا۔
یہ قتل سلطان محمد کے رشتہ داروں نے کرائے تھے جن کا جائیداد کا تنازع تھا، اور پولیس بھی ان کے ساتھ ملی ہوئی تھی۔
قتل کی رات کو پروین گھر میں تھی، اور ہمارے گھر سے سلطان محمد کے گھر جانے میں کم از کم 1.5 گھنٹہ لگتا ہے۔ یہ ممکن نہیں کہ وہ رات کو سلطان محمد کے گھر میں واردات کر کے گھر واپس آ سکے۔ اور اگر سلطان اور پروین شادی بھی کرنا چاہتے تو اس کے لیے انہیں سکینہ اور اس کے بچوں کو اس سنگ دلی سے ہلاک کرنے کی کیا ضرورت تھی؟
پروین خاموش تھی، مگر عدالتی فیصلوں کی آواز گونج رہی تھی۔ 1994 ہائی کورٹ،
سزائے موت کے خلاف اپیل مسترد۔
1999 سپریم کورٹ،
اپیل مسترد۔
پروین کی مدد کرنے والے وکلا نے عدالت سے سزائے موت پر عمل درآمد رکوانے کے لیے پھر رجوع کیا۔
یور آنر، پروین کی دماغی حالت ٹھیک نہیں، تشدد کی وجہ سے اس کی آواز چھن گئی ہے۔ میری استدعا ہے کہ جیل مینول کی دفعہ 440 کے تحت پروین بی بی کی سزائے موت پر عمل درآمد روک دیا جائے اور اسے جیل سے ذہنی امراض کے شفا خانے میں منتقل کر دیا جائے۔
درخواست منظور کی جاتی ہے۔
شکریہ یور آنر۔
2006 میں پروین کو لاہور مینٹل ہاسپٹل میں منتقل کر دیا گیا جہاں وہ اب تک مقیم ہے، مگر وہ اپنے خاندان والوں سے ملاقات سے انکاری ہے۔
پروین، او پروین، او تمہاری بہن آئی ہے ملنے، چلو آؤ ملاقات کر لو۔ کیا اس بار بھی نہیں ملو گی؟ بڑی عجیب ہو بھائی۔
پروین کیسی ہو میری بہن؟ گلے تو لگو، ابھی تک ناراض ہو؟ جو ظلم تمہارے ساتھ ہوا اس میں ہمارا کوئی قصور نہیں، ہم نے تو پوری کوشش کی تھی کہ تمہیں بچا سکیں، مگر وہ لوگ بڑے طاقتور تھے۔ سلطان پھانسی چڑھ گیا اور ساری زمین پر ملکوں نے قبضہ کر لیا، ہم تو بے بس مجبور لوگ ہیں۔ پروین،
بس پروین، غصہ نہیں کرنا۔ چلو نسرین، اب تم جاؤ، اسے غصہ آ جائے نا تو بہت ہی مشکل سے اترتا ہے۔
پروین اپنی بہن سے کیوں ناراض ہے؟ 27 سال پہلے کیا واقعہ ہوا تھا؟ تھانے میں اس سے کیا سلوک ہوا تھا؟ عدالتی فیصلوں نے اس کے دماغ پر کیا اثر ڈالا تھا؟ ان سب سوالوں کے جواب میں پروین چپ ہے۔ 20 سال لمبی چپ، یہ بے انتہا تشدد کے نتیجے میں جنم لینے والے دکھ کی خاموشی ہے، یا نا انصافی کے نظام کے خلاف احتجاج کی خاموشی، یا یہ خاموشی 1000 چیخوں سے زیادہ بلند بانگ، قانون کے پردے توڑنے والی خاموشی ہے۔ پروین کے کمرے میں سناٹا گونج رہا ہے۔
میرے ہونٹ خاموش ہیں، مگر میرے جسم کا رواں رواں چیخ رہا ہے۔
اب شہپارہ سلیم کو اجازت دیجیے، اپنی رائے سے ہمیں آگاہ کرنا نہ بھولیں۔ ہمارا فیس بک آئی ڈی ہے facebook.com/قید کہانی، اور جسٹس پروجیکٹ پاکستان کا ای میل ایڈریس ہے info@jpp.org.pk۔
خاموشی بے سبب نہیں ہو